بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم. ہفتہ وار پروگرام زاویہ نگاہ کے ساتھ محمد مہدی شرافت حاضر ہے. تو آئیے پہلے عناوین پر ایک نظر ڈالتے ہیں.
ایرانی صدر کی پریس کانفرنس. صہیونی حکومت کے غاصبانہ قیام کے 60 برس. ہندوستان کے شہر جے پور میں سلسلے وار بم دھماکے. عراق میں ایرانی مداخلت کے امریکی دعوے کی حقیقت. لبنان میں امریکہ اور اسرائیل کی سازش.
ناظرین اسلامی جمہوریہ ایران کے صدر ڈاکٹر محمود احمدی نژاد نے تہران میں ایک بین الاقوامی پریس کانفرنس سے خطاب میں اہم علاقائی اور بین الاقوامی مسائل میں اسلامی جمہوریہ ایران کا موقف بیان کیا. ملاحظہ فرمائیے ہمارا تجزیہ.
اس بین الاقوامی پریس کانفرنس میں ایران کے لیے گروپ 5+1 کا مجوزہ پیکج، عالمی مسائل کے حل میں مدد کے لیے ایران کا مجوزہ پیکج اور عراق، فلسطین، لبنان اور مشرق وسطی کے حالات زیر بحث آئے. ایران کے صدر نے اس پریس کانفرنس میں عراق، لبنان اور فلسطین کے مسائل میں صراحت کے ساتھ ایران کا موقف بیان کیا اور لبنان میں ایران کی مبینہ مداخلت کے الزامات کے بارے میں کہا کہ وہ واحد ملک جس کی لبنان میں کوئی مداخلت نہیں ہے ایران ہے. انہوں نے سعودی وزیر خارجہ کے اس بیان کے بارے میں جس میں انہوں نے ایران پر لبنان میں مداخلت کا الزام لگایا ہے کہا کہ سعودی وزیر خارجہ سعود الفیصل سے جو بیان منسوب کیا گیا ہے امید ہے کہ وہ صرف غصے کا نتیجہ رہا ہوگا. انہوں نے کہا کہ تہران سعودی فرمان روا شاہ عبداللہ کے احترام میں اس بات کا جواب نہیں دے گا. ایرانی صدر نے عراق اور لبنان کے بحران کے بارے میں کہا کہ دونوں ملکوں میں بحران کی جڑیں ایک سازش میں ہیں جس کی نشاندہی امریکی حکام کے بیانات اور موقف میں موجود ہے. لبنان میں حکمراں گروہ کے لیے غیر قانونی دستور العمل کے نفاذ کے بارے میں امریکی سفیر کی ہدایات اور فواد سنیورا کے اشتعال انگیز اقدامات کی حمایت. اسی طرح عراق میں ایرانی ساخت کے ہتھیار برآمد کرنے کا دعویٰ اور فوراً ہی خود امریکیوں کے ذریعے اس کی تردید وہ باتیں ہیں جو ایران اور علاقے کے بعض دیگر ملکوں کے خلاف منظم سازش کے تحت نفسیاتی اور تشہیراتی مہم کی نشاندہی کرتی ہیں اور اس مہم کا مقصد علاقے میں بحران پیدا کرنا اور تفرقہ ڈالنا ہے. ماہرین کا کہنا ہے کہ جن لوگوں نے حزب اللہ اور لبنان نیز عراق کے قومی اتحاد کو ہدف بنا رکھا ہے وہ دراصل عرب ملکوں سے ایران کے روابط خراب کرنا چاہتے ہیں اور اس مقصد کے حصول کے لیے بعض عرب حکام کے بغیر سوچے سمجھے دیے گئے بیانات کا سہارا لے کر تفرقہ انگیزی میں مصروف ہیں.
ناظرین جیسا کہ آپ جانتے ہیں ان دنوں ایک طرف سرزمین فلسطین پر غاصبانہ قبضے کی 60ویں برسی منائی جا رہی ہے تو دوسری طرف غاصب صہیونی حکومت اور اس کے حامی تل ابیب میں اپنے اس گھناؤنے قبضے کے 60 برس پورے ہونے کا جشن منا رہے ہیں. ملاحظہ فرمائیے ہمارے مبصر کا تجزیہ.
سرزمین فلسطین پر صہیونی حکومت کے غاصبانہ قبضے کے 60 برس پورے ہو گئے مگر اب تک مشرق وسطی اور دنیا میں اس غاصب حکومت کو سرکاری طور پر تسلیم نہیں کیا گیا ہے. اگرچہ صہیونی حکومت اپنے غاصبانہ قبضے کے 60 برس پورے ہونے کا جشن منا رہی ہے مگر دنیا غزہ کے غم میں سوگوار ہے. 60 سال قبل سامراج اور صہیونزم کے منحوس اتحاد نے قتل و غارت گری، تشدد اور دہشت گردی کا سہارا لے کر فلسطینی قوم کو اس کے گھر اور وطن سے نکال کر باہر کر دیا اور ارض فلسطین پر قبضہ کر لیا اور آج اسی 60 سالہ غاصبانہ قبضے کا جشن منایا جا رہا ہے. اس جشن میں برطانوی وزیر خارجہ کی شرکت 1917 میں اس وقت کے برطانوی وزیر خارجہ کے اس وعدے کی یاد تازہ کرتی ہے کہ فلسطین میں یہودی ریاست قائم ہوگی. اس جشن میں فرانسیسی صدر کی شرکت، مشرق وسطی کی تقسیم کے لیے برطانیہ اور فرانس کے سائکس پیکو معاہدے کی یاد تازہ کرتی ہے جس کے تحت فرانس نے 1916 میں فلسطین کو برطانیہ کے حوالے کیا۔ جرمن چانسلر بھی اس وقت ایسے عالم میں مقبوضہ فلسطین پہنچی ہیں اور ہولوکاسٹ پر آنسو بہا رہی ہیں کہ صہیونیوں کے ہاتھوں مظلوم فلسطینیوں کے حقیقی ہولوکاسٹ کو نظر انداز کیا جا رہا ہے۔ اس میں دو رائے نہیں ہے کہ مغرب نے یہودیوں کے قتل عام کا تاوان خود ادا کرنے کے بجائے مشرق وسطی اور فلسطینی عوام سے دلوایا ہے، اور صہیونیوں نے بھی مغربی ملکوں میں یہودیوں کے قتل عام اور انہیں ایذائیں دیے جانے کے واقعات کو کافی بڑھا چڑھا کر سامراجیوں کو فلسطین پر قبضے میں تعاون کے لیے تیار کیا۔ فلسطین پر قبضے کو 60 برس پورے ہو گئے، مگر امریکہ کی تمام تر سیاسی، مالی اور فوجی حمایت و امداد کے باوجود مشرق وسطی اور علاقے کی بہت سی حکومتوں سے خود کو سرکاری طور پر اسرائیلی حکومت نہ منوا سکی۔ مگر اس وقت امریکی صدر بش، فرانسیسی صدر سارکوزی، جرمن چانسلر مرکل اور برطانوی وزیر خارجہ فلسطینی قوم کے 60 سالہ درد و الم کا جشن منانے اور صہیونیوں کے وحشیانہ جرائم کی شاباشی دینے مقبوضہ فلسطین گئے ہیں۔
ناظرین، گزشتہ دنوں ہندوستان کی ریاست راجستھان کے صدر مقام جے پور میں سلسلے وار بم دھماکوں میں کم سے کم 80 افراد ہلاک اور 200 کے قریب زخمی ہوئے۔ ممتاز ہندوستانی تجزیہ نگار قمر آغا اس دہشت گردی کے واقعے پر تبصرہ کرتے ہوئے کہتے ہیں،
جے پور کے بم دھماکوں کا ایک بہت ہی افسوسناک سانحہ ہے جس کو ہندوستان کے سبھی سیاسی اور غیر سیاسی جماعتوں نے جس کا کنڈیم کیا ہے، اور یہ بہت جس میں بے گناہ لوگوں کی زیادہ تر لوگ بے گناہ سبھی لوگ بے گناہ تھے ان کی جانیں گئیں۔ اس کے اوپر یہاں کافی غم و غصے کا احساس لوگوں کو لوگ کر رہے ہیں۔ سوال اس بات کا ہے کہ یہ ایسے واقعات کیوں ہوتے ہیں، اور یہ اس وقت یہ ہوا جس وقت کہ ہندوستان بہت ہی جلدی کچھ ہی دنوں کے اندر ہندوستان اور پاکستان کی دوبارہ سے اس سال کانفیڈنس بلڈنگ میجر کے اوپر بات چیت شروع ہونے جا رہی ہے، پر ہندوستان کے فورن منسٹر پرنام مکھرجی کچھ ہی دنوں کے اندر اسلام آباد جائیں گے اور وہاں ان باتوں پہ کریں گے۔ زیادہ جب بھی اس قسم کا جب بھی حالات دونوں ملکوں میں اچھے ہونے لگتے ہیں تب اسی وقت اس طرح کے دھماکے ہوتے ہیں، اور ان کو کوشش یہ کی جاتی ہے کہ ریلیشنز دونوں دیشوں میں کسی صورت سے خراب کر دیے جائیں۔ یہ اسی کی ایک کڑی ہے، یہ کوئی پہلا واقعہ نہیں ہے۔ اس سے پہلے اتر پردیش کے بہت سے شہروں میں، پھر اس کے بعد دلی میں، خود راجستھان میں اس سے پہلے کبھی مسجد اس میں ٹارگٹ کی جاتی ہے تو کبھی مندر اس میں کیے جاتے ہیں۔ ان کا مقصد یہ ہوتا ہے کہ ملک کے اندر قومی فسادات کرانا، یا ان کے اندر پاکستان کے سے بات چیت نہ ہونے پائے، کوئی ریلیشنز اچھے نہ ہونے پائے، اس طرح کی باتیں کی جاتی ہیں۔ ہندوستان میں جمہوریت ہے جس میں کافی آزادی ہے، اس کا یہ پورا فائدہ اٹھاتے ہیں، کیونکہ یہاں پہ ہر آدمی کو گھومنے پھرنے اور پولیس کی زیادہ سختی نہیں ہوتی، تو انہی چیزوں کا وہ فائدہ اٹھا کر اس موقع سے اس طرح کے حرکتیں کرتے چلے آ رہے ہیں۔ میں سمجھتا ہوں کہ اس کے اوپر پوری دنیا کو اس کو کنڈیم کرنا چاہیے، اور پاکستان میں جو اس قسم کی جماعتیں ہیں ان کے اوپر سخت پابندی لگائی جانی چاہیے۔
ناظرین، امریکی حکام ایران پر عراق میں مداخلت کا الزام لگانے کا کوئی بھی موقع ہاتھ سے جانے نہیں دیتے، مگر ہر بار ان کے دعوے جھوٹے ثابت ہوتے ہیں۔ ملاحظہ فرمائیے اس سلسلے میں ہمارا تبصرہ۔
عراق کی بدامنی میں ایران کی مداخلت کے امریکی حکام کے دعووں کے برخلاف امریکی فوجی افسروں نے غیر متوقع طور پر اعتراف کیا ہے کہ حال ہی میں عراق میں جو اسلحہ ملا ہے وہ کسی بھی طرح ایرانی نہیں ہے۔ امریکیوں نے اعلان کیا تھا کہ عراق کی بدامنی میں ایران کی مداخلت کے ثبوت کے طور پر دھماکہ خیز مواد نامہ نگاروں کے سامنے پیش کریں گے۔ مگر پھر انہیں معلوم ہوا کہ جس دھماکہ خیز مادے کا انہوں نے دعویٰ کیا ہے وہ ایرانی نہیں ہے، تو دھماکہ خیز اشیاء نامہ نگاروں کے سامنے پیش کرنے کا پروگرام منسوخ کر دیا گیا۔ ایک امریکی اخبار کے مطابق امریکی فوج کے ترجمان کوئن برگنر نے یہ دھماکہ خیز مواد ایک غلط فہمی کی بنا پر ایران سے منسوخ کر دیا تھا، جبکہ اس سے پہلے امریکی حکام نے یہ دعویٰ کیا تھا کہ بصرہ میں ملنے والا اسلحہ ایران کا بنا ہوا ہے۔ امریکی حکام نے اسی طرح دعویٰ کیا کہ امریکی اڈوں پر داغے جانے والے اکثر راکٹ ان چھاپا ماروں نے فائر کیے ہیں جنہوں نے ایران میں ٹریننگ لی ہے اور وہیں سے انہیں اسلحے ملتے ہیں۔ اس سلسلے میں ہفت روزہ ٹائمز لکھتا ہے کہ امریکی حکام برسوں سے ایران پر عراق میں بدامنی بڑھانے کا الزام لگا رہے ہیں، مگر اس میں شک ہے۔ عراقی حکام نے بھی 12 امریکہ کے ان دعووں کی تردید کی ہے۔ ایک اور امریکی جریدہ دا نیوز لکھتا ہے کہ باتیں کرنا اور تشہیراتی مہم چلانا آسان ہے، مگر قابل قبول ثبوت کے ساتھ کوئی بات کرنا آسان نہیں ہے۔ وائٹ ہاؤس کے حکام ایران کے خلاف اپنے دعووں کا حتیٰ ایک بھی ثبوت اب تک پیش نہیں کر سکے ہیں۔ الزام تراشی، دشمن بنانا اور جھوٹ امریکی پالیسی کی بنیاد ہے۔ امریکی حکام نے عراق میں عام تباہی کے ہتھیاروں کی موجودگی کا جھوٹا دعویٰ کر کے عراق پر قبضہ کیا، مگر عراق میں ایسا کوئی اسلحہ نہ مل سکا۔ گزشتہ چند برسوں سے امریکہ ایران کو عراق میں بد امنی پھیلانے کا ذمہ دار قرار دے رہا ہے۔ عراق میں ایران کی مداخلت کے امریکی دعوے کے کئی اہداف ہیں۔ پہلا یہ کہ اس طرح امریکی حکام دو مسلمان پڑوسی ملکوں عراق اور ایران کے باہمی روابط خراب کرنا چاہتے ہیں۔ امریکہ کا دوسرا مقصد یہ ہے کہ وہ عراق میں امن قائم کرنے میں اپنی ناکامی کی بد امنی کو ایران سے منسوب کر کے توجیہ کرنا چاہتا ہے۔ مگر معروف امریکی کالم نویس جیمز بل کے مطابق اس وقت ایران کے خلاف امریکہ کے بہت سے الزامات کا بے بنیاد ہونا ثابت ہو چکا ہے۔ امریکہ کا تیسرا مقصد یہ ہے کہ وہ علاقائی ملکوں پر یہ ظاہر کرے کہ عراق سے قابض افواج کے نکلنے کی صورت میں ایران کا علاقے پر تسلط ہو جائے گا۔ مگر امریکہ کا ایک معروف قلمکار اور سابق سرکاری عہدیدار کہتا ہے کہ ایران کو خطرہ ظاہر کرنے کی واشنگٹن کی پالیسی غلط ہے، ایران اپنے پڑوسیوں کے لیے ہرگز خطرہ شمار نہیں ہوتا۔
اور اب لبنان، جہاں گزشتہ دنوں امریکہ اور اسرائیل کی مشترکہ سازش کے نتیجے میں حالات بحرانی ہو گئے تھے، مگر حزب اللہ کی ہوشیاری اور فوج کی چوکسی کے باعث امریکہ اور اسرائیل اپنی سازش میں کامیاب نہیں ہو سکے، اور سر انجام لبنان کی مغرب نواز حکومت نے وہ دونوں فیصلے واپس لے لیے جو بحران کا سبب بنے تھے۔ آج اسٹوڈیو میں ہمارے مہمان ہیں سیاسی امور کے ماہر جعفر رضی خان صاحب، تو آئیے ان سے گفتگو کا آغاز کرتے ہیں۔ ڈاکٹر جعفر رضی خان صاحب، اسٹوڈیو میں ہم آپ کا خیر مقدم کرتے ہیں۔ لبنان کی مغرب نواز حکومت نے وہ دونوں فیصلے واپس لے لیے ہیں جو لبنان میں حالیہ بدامنی اور بحران کا سبب بنے تھے۔ فواد سینیورا کی حکومت کی جانب سے فیصلے واپس لیے جانے کی اصل وجہ آپ کی نگاہ میں کیا ہے؟
دیکھیے، پہلی بات تو یہ کہ جو فواد سینیور کی حکومت ہے جو کہ ایک ویسٹ بیکڈ حکومت ہے، اور اس کی لبنان میں کچھ مہینوں سے کوئی جو ہے وہ لیگل حیثیت نہیں ہے۔ دوسری، ایسی کیبنٹ جس کی کوئی لیگل جو ہے سٹیٹس نہیں ہے، اس کا یہ دونوں فیصلے، ایک یہ فیصلہ کہ جو حزب اللہ ریزسٹنس ہے، حزب اللہ کا جو کمیونیکیشن نیٹ ورک ہے اس پہ پابندی، اور دوسرا جو بیروت ایئرپورٹ کے جو سیکیورٹی چیف ہے اس کو جو ہے جاب سے ایکسپیل کرنے کا یا جو ہے یہ فیصلہ۔ تو اس سچویشن میں یہ ظاہر ہوتا ہے کہ یہ دونوں فیصلے، یہ جو دونوں فیصلے ہیں، آپ اس سچویشن میں دیکھیں کہ یہ ایکچولی جو حزب اللہ موومنٹ ہے وہ اس کا نیٹ ورک اور یہ سب کچھ جو ہے نیٹ ورک جو ہے وہ اسرائیل کے خلاف یوز ہو رہا تھا۔ یعنی ایکچولی حزب اللہ کو اس کمیونیکیشن نیٹ ورک کی ضرورت تھی، اور یہ نیٹ ورک جو ہے اس نے 33 ڈیز وار میں جو ہے لبنان کے نیشنل انٹرسٹ کو اور خود لبنان کو پروٹیکٹ کرنے میں ایک اہم کردار ادا کیا تھا۔ تو یہ ایکچولی جو ہے اس قسم کے فیصلے کرنا یہ بالکل ویسٹ کے اشارے پر کیے گئے تھے، और उसके बाद जो है हिजबुल्ला के चीफ का ये बयान कि ये
जी
एक किस्म की वेस्ट की जो है वो लबनान के लोगों के खिलाफ एक किस्म की डिक्लेरेशन ऑफ वार है, यानी एलाने जंग है। तो इट मींस के वो ये चाहते थे कि, और आप ये देखिए कि ये दोनों फैसले जो है उस हालत में किए गए जब उधर इसराइल में जो है इसराइल की 60वीं सालगिरह मनाई जा रही है, और खुद बुश जो है वो नाम नहाद पीस के नाम से जो है
जी जी
वो मिडल ईस्ट में आया है, और उस वक्त आप देखिए कि इन दोनों फैसलों का यानी ऐलान होना,
जी जी
जबकि आपने देखा कि फिर इन दोनों फैसलों के ये वजूहात जो आप बेसिकली है
जी
वो ये है कि वेस्ट का इसके पीछे हाथ है, वेस्ट जो है वो हिजबुल्ला को अपने सामने
जी
और इसराइल के सामने बहुत बड़ी रुकावट समझता है, और जो इसराइल जब तक ये मूवमेंट है इसराइल जो है इस रीजन पे ये देखता है कि उसके रास्ते में बहुत बड़ी रुकावट है,
जी जी
तो सबसे पहले वो ये देखते हैं कि इस मूवमेंट को जिसकी रूट्स खुद लोगों के अंदर है, जिसकी रूट्स खुद लबनानी आवाम के अंदर है, लबनानी कॉमन पीपल के, जिसकी रूट्स
जी
खुद रीजन में है, ठीक है ना, जिसकी पब्लिक ओपिनियन में एक खास किस्म की जो है वर्ल्ड लेवल पे जो है वो एक इमेज बन चुका है कि दे आर एक्चुअली कि जिन्होंने जो है ऑक्यूपेशन के खिलाफ जो है वो रिजिस्ट किया। तो अब इस सिचुएशन में जो है लबनान के लोगों ने एक अपराइजिंग, एक क्याम, एक जो है वो किया गवर्नमेंट के खिलाफ जो है
उठ खड़े
वेस्टर्न
हुए जी
बैक गवर्नमेंट के खिलाफ
जी
और इसराइल बैक गवर्नमेंट के खिलाफ जो है इस किस्म का जो है उन्होंने उठ खड़े हुए। तो अब जो है यानी इससे ये हुआ कि खुद जो सिनियोरा ने उन दिनों में ये
जी
बताया कि मैं रिजाइन करने वाला हूँ, इट वाज मच बेटर कि अगर वो रिजाइन कर ही देता।
जी
तो बहरहाल लेकिन उसके बावजूद, इस सिचुएशन के
जी
बावजूद
जी
के लोगों ने आके जो है इस गवर्नमेंट को डाउन किया तकरीबन, लेकिन उसके बावजूद जब कोई मीडिएशन की बात हुई, जब कोई सालिसी की बात हुई, तो हिजबुल्ला ने और जो रीजनल जो जो वेल विशर
डॉक्टर
कंट्रीज है
साहब
उन्होंने
ऐसा है,
वेलकम किया। जी
देखिए ये जो जो कुछ हुआ,
जी
ये चाहे बैरूत एयरपोर्ट के चीफ को हटाने का
जी
मसला था
सही कह
या हिजबुल्लाह के कम्युनिकेशन नेटवर्क का मसला था,
बिल्कुल
ये दोनों मसाइल इनके पीछे
जी
अमेरिका और इसराइल थे, इसमें तो अब कोई शक ही
शक
नहीं
ही
रह
नहीं।
गया
जी
है।
बिल्कुल
वजह यह है कि बैरूत एयरपोर्ट को, जैसा कि हिजबुल्लाह के चीफ ने कहा है, ये दे देना चाहते थे मुसाद और सीआईए के अंडर में,
बिल्कुल
और बैरूत एयरपोर्ट का जो सिक्योरिटी चीफ है वो इसमें सबसे बड़ी रुकावट था।
बिल्कुल एग्जैक्टली
और हिजबुल्ला का जो कम्युनिकेशन नेटवर्क है, सारी दुनिया जानती है
जी
कि इसराइल के साथ जंग में इसने क्या किरदार अदा
जी
किया है, ये तो बिल्कुल खुली बात है।
बिल्कुल सही
सवाल ये है कि लबनान में हालिया बहरान पैदा करके अमेरिका और इसराइल चाहते क्या थे, वो क्या
देखिए
हासिल करना चाहते
देखिए
थे?
उन्होंने जो है मुख्तलिफ सनारियो
जी
बनाए।
जी
एक उन्होंने सलारियो ये क्या कि ये जो है एक सेक्टेरियन वायलेंस है,
जी
सेक्टेरियन स्ट्राइफ है,
जी
यानी मजहबी फसादात है।
जी जी
हालांकि आपने देखा कि हिजबुल्ला
जी
का मसला जो है हिजबुल्ला के बैक पर सुन्नी है, हिजबुल्ला की बैक पर शिया है लुबनानी,
जी
हिजबुल्ला की बैक पर लुबनानी मसीही और ईसाई हैं,
जी
जो भी जो है नेशनल इंटरेस्ट और जिसके मिली मफादात का तहफुज करना चाहता है वो हिजबुल्ला के साथ था,
जी
और जो भी ऑक्यूपेशन के खिलाफ है इस एरिया में इस रीजन में वो हिजबुल्ला के साथ था।
जी
तो अब उससे ये मकासद हासिल करना चाहते थे कि जब इस किस्म की जो है रुकावटें जो है दूर
जी
हो जाए तो उसको फिर जो इसराइल की सुल्तागरी या उसकी ऑक्यूपेशन जो है वो इजली हो जाएगी, फिर
जी
फलस्तीन में भी वो इजली जो है आगे बढ़ा सकेगा।
जी
और दूसरा ये कि आप खुद देख रहे हैं कि अभी जो है रिलेटिवली जो है काम और पीस आया है लबनान में, अदरवाइज सिचुएशन इज स्टिल टेंस, क्योंकि अमरीका ने जो है इस बहरान को इंटरनेशनल रुख देने की कोशिश कर रहा है,
जी
दरमियान में सिक्योरिटी काउंसिल को एज टूल यूज करना चाहता है
जी
और ये मसला सिक्योरिटी काउंसिल में ले जाना चाहता है। फिर ये देखिए कि अमेरिका ने जो है अपने शिप इस एरिया में भेज दी हैं,
जी
और अमेरिका जो है फुआद सिनियोरा की जो कि बिल्कुल ही यानी इलीगल गवर्नमेंट है
यकीनन
उसको
गैर
हाँ
कानूनी
गैर कानूनी
अकलियत में आ
है,
चुकी है।
अकलियत में आ चुकी है वो, तो उसकी किसी सूरत में खुद वो खुद तस्लीम कर चुके हैं, उसको जो है दोबारा फंड्स फराहम किए जा रहे हैं, और ये रिपोर्ट्स थी कि खुद जो है 14th मार्च
जी जी
नामी जो इनका ग्रुप है, सिन्योरा और
जी जी
साद हरीरी,
जी
खुद
जी
इनको जो है अमेरिका की फॉरेन फाइटर्स फराम किए गए,
जी जी
जो के मुल्क के अंदर सिविल वार को, ऑल आउट सिविल वार, यानी एक
जी
बहुत लेवल पे वो करे। अब ये सिविल वार को जो है यानी हिजबुल्ला की फरासत समझे, और जो लबनान के लोग हैं
जी
उन्होंने बड़ी जो है वो तरीके से डील किया है, लेकिन अभी भी सिचुएशन जो है एक्चुअली वो ये एक तो ये सिविल वार, और
जी
दूसरा ये कि वो इसराइल और अमेरिका और वेस्टर्न कंट्री
जी
वो जो 33 डेज वार का जो धब्बा था उसको किसी तक वॉश आउट करना चाहते थे,
जी
लेकिन अब ये हुआ कि वेस्ट इसराइल प्लस अमेरिका लेट ये जो कोएलिशन है उन पे दो जो है धब्बे हो गए, एक 33 डेज लेबनान वार की शिकस्त डिफीट, और दूसरा जो है ये
अच्छा
जो
अभी
जो दूसरा ये कूप कूदता जिसे आप कहते हैं मार्शल लॉ
जी जी
जो कि नाकाम हो गया, जिसको हिजबुल्ला ने और जो यानी वेल विशर थे उन्होंने नाकाम बना
जी
दिया।
अभी एक फ्रांस का एक बहुत मारूफ कलमकार है, मुसन्निफ है, उसने एक रिपोर्ट में इंकशाफ किया है कि ये पूरा जो सिनारियो तैयार किया गया था इसका मकसद ये था कि लबनान को नेटो के हवाले कर दिया जाए। वो ये समझ रहे थे कि वो जो कुछ कर रहे हैं इस पर हिजबुल्लाह की तरफ से जो रद्द अमल होगा उस रद्द अमल में शायद हिजबुल्लाह दिरायत और सियासी बसीरत का दामन छोड़ बैठे और फिर कुछ ऐसा काम कर बैठे कि वहां पर खाना जंगी शुरू हो जाए और फिर नेटो वहां पर के फौजी वहां पर उतार दिए जाए और फिर पूरे लबनान पर अमेरिका और नेटो का कब्जा हो जाए।
बिल्कुल यही बिल्कुल सिनेरियो बनता है, चूंकि इस वक्त जो उन्होंने किया है उसमें ये अभी भी इसके बावजूद कि उन्हें शिकस्त हो चुकी है, उनका प्लान जो कि सियासी बसीरत और लोगों की जो है हिमायत की वजह से जो है नाकाम हो चुका है, लेकिन इसके बावजूद भी जो बुश की रेटरिक है जो वो बोल रहा है अभी ये कि मैं जो इसको सिक्योरिटी काउंसिल में इस प्लान को ले जाऊंगा, फिर ये कि लेबनान की इलीगल गवर्नमेंट की जो है मैं उसके लिए जो है एक्स्ट्रा बजट दे रहा है, और वो भी बजट ये नहीं कि डेवलपमेंट के लिए बल्कि ये कि वेपन्स के लिए, उनके लिए फाइटर्स फराम कर रहा है उनके लिए, फिर ये है कि जो शिप्स जो है उस एरिए में आ रहे हैं, तो बिल्कुल यही मकसद अभी भी वो इस प्लान पो जो है नजर रखे हुए हैं, लेकिन ये एक बात जो है पॉलिटिकल एनालिस्ट कहते हैं कि ये प्लान जो है अब बिल्कुल नाकाम हो चुका है, अब इसके यानी कामयाब होने के चांसेस बिल्कुल नहीं है, लेकिन वो बिल्कुल ये समझ रहे थे कि ये उनका प्लान विद इन 48 आवर्स जो है कामयाब हो जाएगा।
इसमें तो दो राय नहीं है, देखिए कि उनकी जो साजिश है वो नाकाम हो गई, और इसका सबसे बड़ा सबूत मगरिब नवाज हुकूमत की जानिब से दोनों फैसलों का वापस लिया जाना है।
बिल्कुल
ये तो बिल्कुल अपनी जगह पर तय है कि वो अपने इसमें पूरी तरह नाकाम रहे। यहाँ एक सवाल और है, वो ये है कि अमरीका तो खुद खुलकर लबनान में न सिर्फ मुदाखलत कर रहा है बल्कि लबनानी अवाम, लबनानी कौम और इस मुल्क के मफाद के खिलाफ काम कर रहा है।
बिल्कुल
एक ऐसी अकलियत में आई हुई हुकूमत की हिमायत का खुलकर ऐलान कर रहा है जो लबनान के आइन के मुताबिक गैर कानूनी हो चुकी है, उसकी हिमायत का ऐलान, उसके लिए बजट की मंजूरी, सारी चीजें, इसके बावजूद वो दूसरे मुल्कों पर लबनान में मुदाखलत का इल्जाम लगा रहा है। सवाल यह कि खुद अमरीका के पास लबनान या किसी भी दूसरे मुल्क में खुली मुदाखलत का क्या राइट है?
देखिए एक तो अनफॉर्चुनेटली जो सिचुएशन है वो ये है कि खुद जो रीजन है उसके अंदर कुछ कंट्रीज जो है वो नेगेटिव किरदार अदा कर रहे हैं, कुछ इवन जो है अमंग कुछ कंट्रीज जिन्होंने जो है लबनान की लोगों की बजाय जो है इसराइल के साथ मिलकर जो है उसके इंटरेस्ट को वॉच कर रहे हैं, तो इट मींस कि जो रीजन के अंदर डिवीजन है जो गर्ब नवाज कुछ हैं एलिमेंट्स, या ये है कि यूं समझे कि कुछ को जो है वो ईरान से ईरान की कुव्वत से जो है बिला वजह जो है वो एक खौफ सा पैदा किया जा रहा है कि अगर जो है अमरीका जो है वो इराक में विन नहीं करता तो इसी एरिए पे वो ईरान का तसल्लुत हो जाएगा, या सीरिया पे जो इल्ज़ाम लगाए जा रहे हैं ये इस इख्तलाफात को एक जो है नफ्सियाती जंग है जो अमेरिका जो है अलबत्ता जो रीजन के लोग हैं और पब्लिक हैं वो जान चुके हैं कि ये सियासी और पब्लिक ओपिनियन जो है वो जो है अपनी गवर्नमेंट्स के साथ नहीं है, लेकिन वो गवर्नमेंट्स जो कि बहरहाल चाहते हुए या ना चाहते हुए हम ये नहीं कहते, बहरहाल वो वेस्ट और इसराइल के इंटरेस्ट को वॉच कर रहे हैं, तो अब इस सिचुएशन में उनको भी मौका मिल रहा है कि वो इनको जो है अपनी जो नाकामी का सबूत है उसको नाकामी को छुपाने के लिए जो है उसको ईरान पे कभी डाल देते हैं, कभी सीरिया पे डाल देते हैं कभी, तो इस तरीके से
जी
अब जो है यूँ समझे कि सिचुएशन ये आ गई है कि उनकी जो गलती है, उनकी जो
जी
यानी शिकस्त है, वो ज़्यादा फाश होती जा रही है, और बकौल डॉक्टर आहमदी निजात के
जी
उनकी जो क्रैकिंग बूंस है, जो उठते जो टूटती हुई
जी
हड्डियां हैं,
जी
उनकी आवाज़ जो है, जो जो उनकी गलत सियासत रीजन में थी, वो
जी
भी सुनाई दे रही है कानों में। तो अब उस आवाज़ को, वो टूटती हुई हड्डियों को या क्रैकिंग बूंस को
जी
छुपाने के लिए जो है वो
अच्छा डॉक्टर
थर्ड
साहब, हमारे
पार्टी
पास
पे
अब
या
टाइम
दूसरी पार्टी
बहुत
पे
कम
इल्जाम
रह
लगा
गया
रहे हैं।
है,
जी
हमारे पास एक मिनट का टाइम है,
जी
एक मिनट 20 सेकंड का। हालिया साजिश को नाकाम बनाने का सबको ये एतराफ है कि क्रेडिट हिजबुल्लाह के सर जाता है, इस बारे में आप क्या
जी
कहेंगे?
देखिए, हिजबुल्ला जो है वो एक जो है ऐसा ग्रुप है जो
जी
कि जिसने पिछले यानी 56 यानी जब से बना है उसके बाद जो है इसराइली
जी
अक्यूपेशन को रोका है।
जी
और हिजबुल्ला जो है सिर्फ ये नहीं कि लबनान का फ्रंट वार है, हिजबुल्ला पूरी अरब वर्ल्ड का फ्रंट वार है,
जी
और पूरी अरब वर्ल्ड को भी हिजबुल्ला पे जो है वो करना चाहिए, और पूरे रीजन को और पूरे इस्लामिक कंट्रीज को, कि वो इसराइल जिसको सब अरब कंट्रीज मिलके जो है
शिकस्त न दे
शिकस्त
सके,
दे
जी
न सके, और फिर ये
उसको
कि
हिजबुल्लाह ने
उसको
तनहा
उसको
शिकस्त
हिजबो
दी।
तनहा शिकस्त दी, और पूरे वर्ल्ड ओपिनियन जो है वो चेंज किया है।
जी
तो अगर हिजबुल्ला
बहुत
के
बहुत
जो है
शुक्रिया
तो इसलिए हिजबुल्ला जो है वो इस्लामिक दुनिया का एक फ्रंट वार है, और एक
जी, यतीम।
मुकावमत का, और एक इंसानी वैल्यूज का फ्रंट वार है, मैं ये कहना चाहूंगा।
जी
तो इस सिचुएशन में यानी जिसमें जो है जो इंटरनेशनल एरोगेंस है, और ये इंटरनेशनल जो है उनको इसी वजह से हिजबुल्ला के साथ जो है बहरहाल उनकी वो उसके खिलाफ प्रोपोगंडा करना चाह रहे
जी
हैं। थैंक यू, बहुत शुक्रिया।
बहुत
मुझे
बहुत
ऐसे फील
बहुत
होता है कि
जी जी
वक्त जो है खत्म होने
जी
वाला
जी
है।
बहुत बहुत
जी
शुक्रिया डॉक्टर जाफर रजी खान साहब।
जी
नाज़रीन, आपने डॉक्टर जाफर रजी खान साहब के ख्यालात मुलाहिजा फरमाए। इसमें दो राय नहीं कि हिजबुल्लाह ने न सिर्फ फौजी महाज पर अपनी ताकत का लोहा मनवा लिया है, और पूरी दुनिया ये एतराफ कर रही है कि वो सहूनी हुकूमत की वो फौज जिसको नाकाबिले शिकस्त तसव्वुर किया जा रहा था, 33 रोज़ा जंग में हिजबुल्लाह ने उसको शिकस्त देकर दुनिया पर साबित कर दिया कि यकी मुहकम अमल पे हम, और अगर ईमान कामिल हो तो शिकस्त सहूनी हुकूमत को दी जा सकती है जैसे कि हिजबुल्लाह ने दिया है। और हालिया बहरान पर काबू पाकर अमेरिका और इसराइल की साजिश को पूरी तरह से नाकाम बनाकर हिजबुल्लाह ने इस बात का भी सबूत दिया है कि उसके अंदर सियासी बसीरत भी बदरजे अतम पाई जाती है। चुनांचे उसने इंतहाई दूरंदेशी से काम लिया और अमरीका के बिछाए हुए जाल में नहीं आई, अमरीका और इसराइल की साजिश को नाकाम बनाकर एक बार फिर लबनान और लबनानी कौम को महफूज कर दिया। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतजार रहेगा। हमारा ईमेल एड्रेस है उर्दू TV@IRIB.IR। इसी के साथ हम आपसे इजाजत चाहते हैं। खुदा हाफिज़।